शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा ईश्वरी बरालसँगै नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनसहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2078 साल वैशाख 4 गते शनिबार, नेपाल सम्मत 1141, अप्रिल 17 तारिक सन् 2021।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
कोरोनाका सक्रिय संक्रमितको संख्या 5 महिना यताकै उच्च, नाकाको निगरानी प्रभावहीन, नेपालगञ्जको अवस्था नियन्त्रण बाहिर।
बस र टिप्पर ठोक्किँदा बाँकेमा 5 जनाको मृत्यु, 37 जना घाइते।
कर्णाली प्रदेशमा एमालेका 4 सांसदद्वारा फ्लोर क्रस, शाही नेतृत्वको सरकार जोगियो। प्रचण्डलाई बालुवाटार आउन ओलीको निम्तो सिंहदरबारमा भेट्ने प्रचण्डको इच्छा।
कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या 30 लाख नाग्यो, एकै दिन 8 लाख भन्दा धेरै संक्रमित थप।
र त्रिदेशीय T20 क्रिकेटमा नेपाल आज नेदरल्यान्डसँग भिड्दै।
ए हरिबहादुर, मैले आफूले चाहिने तरकारी किने, पैसा कति भयो ल भन त?
आलु टमाटर प्याज जम्मा 237 रुपियाँ।
लु, 1000 रुपियाँको नोट छ, 237 रुपियाँ काटेर बाँकी पैसा फिर्ती देऊ मलाई।
ए मदन बहादुर, यहाँ त नगद चल्दैन है, विद्युतीय भुक्तानी मात्रै हो। तिम्रो नोट नकली हो कि सकल हो, कसरी छुट्याउने? 1000 नोटबाट 237 रुपियाँ घटाऊ, फेरि क्यालकुलेटर थिच्यो, अनि त्यो फिर्ता दिन खुद्रा रकम कहाँबाट खोज्ने? यस्तो भलाद्री मान्छे भएर पनि त्यस्तो नगदको झन्झटिलो कारोबार गर्ने हो? जमाना कहाँबाट कहाँ पैसा?
ए हरिबहादुर, तिमी साँच्चै विद्युतीय भुक्तानी लिन्छौ भने?
हेर मदन बहादुर, सानिमा ब्याङ्कको क्युआर कोड अचेल धेरैजनाले तरकारीको पैसा सोझै क्युआर कोडबाट तिर्नुहुन्छ, मलाई नगदको झन्झटै छैन। सोझै मेरो सानिमा ब्याङ्कको खातामा जम्मा हुन्छ, अनि मेरो मोबाइलमा ट्याङ ट्याङ पैसा आयो भनेर मेसेज पनि आउँछ।
सानिमा सजिलो ई ब्याङ्किङ एपबाट भुक्तानी गर्नुहोस्,
नगद कारोबारको झन्झटबाट मुक्त हुनुहोस्।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। सक्रिय कोरोना संक्रमितको संख्या पछिल्लो 4 महिनाकै उच्च देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजो देशभर 5008 जना सक्रिय संक्रमित छन्। यसमध्ये 100 जना आइसियु र 38 जना भेन्टिलेटरमा छन्। पछिल्लो 24 घण्टामा एन्टिजेनसहित 6558 जनाको परीक्षण गर्दा 9 महिने बालिकादेखि 96 वर्षीय वृद्धसम्मका 900 जनामा संक्रमण पुष्टि भएको छ। 20-29 वर्ष उमेर समूहका सबैभन्दा बढी 205 जना संक्रमित भएका छन्। हिजोको संक्रमण दर 14.72% छ। संक्रमण दर बुधबार 12.72, बिहिबार 12.86% थियो। संक्रमण दर बढेकाले सावधानी अपनाउन बारम्बार आग्रह गर्दै आएका छौं, मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले भन्नुभयो। हिजो संक्रमित देखिएकामा 9 महिनादेखि 18 वर्षसम्मका मात्रै 69 जना छन्। यसमा 33 बालिका र 36 बालक छन्। काठमाडौँ, भक्तपुर र ललितपुरमा मात्रै 32 जना बालबालिका संक्रमित भएका छन्। जोखिम कम गर्न मन्त्रालयले बिहिबार उपत्यकाका 3 सहित 14 जिल्लालाई अति प्रभावित सूचीमा राखेको थियो। केही दिन यताको संक्रमण दरलाई आधार मानेर यी जिल्लामा विस्तार हुन नदिन अति प्रभावितमा वर्गीकरण गरेका हौं। उहाँले भन्नुभयो, संक्रमित दर बढ्न नदिन यी जिल्लामा के नगर्ने भन्ने सूची नै सार्वजनिक गरेका छौं। मन्त्रालयले यी जिल्लामा विद्यार्थी विद्यालय नपठाउन अभिभावकलाई अपील गरेको छ। शिक्षा मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न सूचना जारी गरेको छ। कोरोनाकै कारण भक्तपुरमा 6 कक्षामा पढ्ने 11 वर्षीय बालकको ज्यान गइसकेकाले सावधानी अपनाउन र अभिभावकलाई छोराछोरी विद्यालय नपठाउन आग्रह गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि बालबालिकामा फाट्टफुट्ट मात्रै संक्रमण देखिन्थ्यो। डाक्टर अधिकारीले भन्नुभयो, दोस्रो चरणमा भने संक्रमित हुनेमध्ये बालबालिका सरदर 10% छन्। फागुन 19 82 जना संक्रमित भेटिँदा देशभर सक्रिय संक्रमित 766 जना मात्रै थिए। फागुन 22 47 जना संक्रमित भेटिए। चैत दोस्रो साताबाट भने संक्रमितको संख्या बढ्दै गयो। सक्रिय संक्रमित 4 महिना यताकै उच्च। आजको कान्तिपुरमा समाचार छ।
भारतबाट कोरोनाको नयाँ भेरिएन्ट भित्रिरहे पनि सीमा क्षेत्रबाट हुने आवत जावतलाई व्यवस्थित गर्ने सरकारी प्रयास निष्प्रभावी बनेको छ। खास गरी नेपाल भारत सीमा नाकाबाट हुने आवागमन व्यवस्थापन र संक्रमण रोकथाम र नियन्त्रणका लागि होल्डिङ सेन्टर, कन्ट्राक्ट ट्रेसिङ र क्वारेन्टाइन आइसोलेसनको व्यवस्थामा सरकारको व्यवस्था देखिएको हो। सीमा जोडिएका प्रदेश स्थित सुरक्षा निकायले प्रदेश सरकारसँग आवागमन व्यवस्थित गर्न र जनस्वास्थ्यका मापदण्ड पालनामा आवश्यक स्रोत साधन जुटाउन औपचारिक अनौपचारिक माध्यमबाट आग्रह गरेका थिए। त्यसअनुसार कोरोना विरुद्ध जुध्न ठोस पहल हुन सकेको छैन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहिबार अत्यन्त जरुरी अपिल सार्वजनिक गर्दै अति प्रभावित भनी वर्गीकरण गरिएका काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ गरी 14 जिल्लाका विद्यालय सहित बढी भिडभाड हुने सबै क्षेत्र तथा सेवा अविलम्ब बन्द गर्नुपर्ने अवस्था भएको जनाउँदै ती क्षेत्रमा नजान आग्रह गरेको थियो। तर यी जिल्लाभित्र र भारतसँग सीमा जोडिएका स्थानमा अपनाउनु पर्ने जनस्वास्थ्यका मापदण्ड भने पालना हुन सकेको छैन। फागुन र चैतमा भारतबाट नेपाल प्रवेश गर्नेको संख्या ह्वात्तै बढेको छ। भारतमा संक्रमणको दर उच्च भएसँगै नेपाल भित्रिनेको चाप सिमानाकामा देखिएको हो। गृह मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्ना प्रदेश र जिल्ला तहका संयन्त्रलाई सिमानाकाबाट हुने आवागमनलाई क्रमशः कस्दै लैजान मौखिक निर्देशन दिए पनि औपचारिक निर्णय हुन सकेको छैन। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सीमा क्षेत्रबाट आवत जावत गर्नेको अभिलेख राख्ने र तापक्रम नाप्ने काम मात्रै भएको स्वीकार गर्नुभएको छ। नाकामा निगरानी प्रभावहीन, आजको कान्तिपुरमा समाचार छ।
नेपालगञ्जमा दोस्रो चरणमा फैलिएको कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेको छ। बाँके जिल्लामा पछिल्लो 24 घण्टामा भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, बागेश्वरी ल्याब र जमुना हेल्थ डेस्कमा गरिएको परीक्षणबाट 200 जना नयाँ संक्रमित थपिएका छन्। जसमध्ये 109 जना पुरुष र 91 जना महिला छन्। नयाँ संक्रमितमा 138 जना बाँके निवासी र 62 जना जिल्ला बाहिरका हुन्। यो सँगै बाँकेमा संक्रमितको संख्या 5,194 पुगेको छ। हालसम्म बाँकेमा कोरोना संक्रमणबाट 59 जनाको मृत्यु भइसकेको छ। जिल्ला कोविड संकट व्यवस्थापन केन्द्रका अनुसार हाल 414 जना आइसोलेसनमा छन्। भेरी अस्पतालमा 90 र होम आइसोलेसनमा 379 जना रहेको जिल्ला कोविड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो। उहाँका अनुसार भेरी अस्पतालको 142 बेड क्षमताको कोविड वार्डमा 40 जनाको आइसीयू र 7 जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर गइसकेको चिकित्सक बताउँछन्। भेरी अस्पतालका एनेस्थेसियोलोजिस्ट डाक्टर पारस पाण्डेले संक्रमित बढेपछि कोविड वार्ड पनि भरिएको बताउनुभयो। अघिल्लो वर्ष भर्ना भएका मध्ये 5-10% गम्भीर अवस्थाका भएकोमा अहिले 30-40% यस्तो प्रकृतिको भएको पाइएको उहाँले बताउनुभयो। डाक्टर पाण्डेले भन्नुभयो, पहिले परिवारका एक सदस्यलाई पोजिटिभ हुँदा अरूलाई सर्ने सम्भावना कम थियो, तर अहिले एकजना पोजिटिभ भए सबैमा सर्ने अवस्था छ। नेपालगञ्जमा संक्रमण नियन्त्रण बाहिर, बाँकेमा एकै दिन थपिए 200 संक्रमित। नागरिक दैनिकमा समाचार छ।
कोरोना भाइरसका नयाँ भेरिएन्टले दोस्रो लहर तीव्र पारे पनि नेपालमा यसबारे अध्ययन हुन सकेको छैन। बेलायतमा देखिएको युके भेरिएन्ट नेपालमा पनि पुष्टि भएको एक अध्ययनले देखाएको छ। उक्त आनुवंशिक अध्ययन अन्तर्गत नेपालमा संकलित भाइरसका 15 नमुनालाई हङकङ स्थित विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा पठाइएको थियो। अध्ययन अन्तर्गत एसजेन नेगेटिभ रहेका 10 र 5 पीसीआर पोजिटिभ भएका समेत गरी 15 नमुनाको जेनेटिक सिक्वेन्स तयार गरिएको थियो। यस दिन नेगेटिभ भएका 10 नमुनामध्ये 9 कोरोना भाइरसको युके भेरिएन्ट पाइएको थियो भने पीसीआर गरिएका मध्येको 1 डबल म्युटेन भेरिएन्ट पुष्टि भएको थियो। नेपालमा भाइरस परीक्षण क्रममा एसजेन नेगेटिभ देखिएकामा यसलाई युके भेरिएन्ट हुन सक्ने मानिएको छ। नेपालमा महामारीले तीव्र रूप लिइरहँदा यसका लागि भाइरसको कुन भेरिएन्ट जिम्मेवार छ भन्ने जानकारी भएमा रोकथाम गर्न सजिलो हुन्छ। यसका लागि निरन्तर अध्ययन आवश्यक हुन्छ। त्यसै गरी नयाँ भेरिएन्ट नियन्त्रणमा अहिले उत्पादन गरिएको खोपले काम गर्छ या गर्दैन भन्ने पत्ता लगाउन पनि यो अध्ययन आवश्यक रहेको विज्ञले बताएका छन्। केही महिना अघि नेपालमा पहिलो पटक नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अगुवाईमा कोभिड-19 भाइरसको आनुवंशिक अध्ययन भएको थियो। उक्त अध्ययन एक निजी प्रयोगशालामा भएको थियो। अध्ययनले समेटेका 15 भाइरस का सिक्वेन्स मध्ये एकाध साउदी अरेबिया, युरोप र अमेरिकामा पाइएका भाइरसको सिक्वेन्ससँग मिल्दोजुल्दो भएको थियो। पछिल्लो समय विश्वका विभिन्न देशमा फैलिएको संक्रमणमा भाइरसका 6 भेरिएन्ट बढी कारक रहेको अमेरिकाको रोग नियन्त्रण केन्द्रले जनाएको छ। कोरोना संक्रमण दोस्रो लहर, भेरिएन्ट पत्ता लागे रोकथाम सहज, आजको नागरिकमा समाचार छ।
केही दिन यता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन्। यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन। अहिले अधिकांश विद्यालयमा भौतिक उपस्थितिसहित पठन पाठन भइरहेका छन्। ती विद्यालयमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको पनि पाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना अति प्रभावित जिल्लामा विद्यार्थी नपठाउन अभिभावकलाई अपिल गरिए पनि कार्यान्वयन हुन सकिरहेको छैन। हालसम्म कोरोना संक्रमणबाट 10 वर्ष उमेर समूहसम्मका 6,494 बालबालिका संक्रमित भएका छन्। 20 वर्ष उमेर समूहका 24,440 जनामा संक्रमण देखिएको छ। तीमध्ये अधिकांश डिस्चार्ज भइसकेका छन्। मन्त्रालयका अनुसार शुक्रबार हिजो 0-9 वर्ष उमेर समूहका 15 र 10 देखि 19 वर्ष समूहका 66 बालबालिका कोरोना संक्रमित भएका छन्। सरकारले विद्यालय बन्द नगर्ने तर विद्यालयमा जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनको रणनीति अघि सारेको छ। मन्त्रालयले स्थानीय तहमार्फत विद्यालय बन्द गर्न गरिएको निर्णय कार्यान्वयनमा ल्याउन र स्वास्थ्य मापदण्ड पालनामा आग्रह गरेको छ। शिक्षण संस्थाभित्र सभा तथा भिडभाड नगर्न सुझाव समेत दिइएको छ। विद्यालय सञ्चालनमा दुविधा, 10 वर्ष उमेर समूहसम्मका 6,494 कोरोना संक्रमण, राजधानी दैनिकमा समाचार छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बिमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बिमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र thaakhabar.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। बाँकेको कोहलपुर नगरपालिका 12 रोहिणी खोला नजिक हिजो बेलुकी दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको छ। 37 जना घाइते भएका छन्। 7 जनाको अवस्था गम्भीर छ। सुर्खेतबाट धरानतर्फ जाँदै गरेको May 1-33-47 नम्बरको बस र शमशेरगंजबाट कोहलपुरतर्फ छुटेको टिपर कोहलपुर अमिलिया सडक खण्डमा आपसमा ठोकिँदा दुर्घटना भएको हो। दुर्घटनामा टिपर चालक कोहलपुर नगरपालिका 3 बस्ने खगेन्द्र बहादुर सुनार, सहचालक कोहलपुर नगरपालिका 12 उदय बाठा, सुर्खेत साता खान 7 जीवन बहादुर विक तथा झापाको मेची नगर नगरपालिका 12 घर भएका बस्तरी छत्रबहादुर कटवाल रहेका छन्। इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार अन्दाजे 35 वर्षकी महिलाको पनि मृत्यु भएको छ, तर उनको नाम ठेगाना खुलेको छैन। 1 जनाको घटनास्थलमै र 4 जनाको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्याउने बित्तिकै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिनुभयो। उहाँले घटनास्थलबाट 37 जना घाइतेको उद्धार गरिएको बताउनु भएको छ। घाइते मध्ये 7 जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूको कोहलपुरमै उपचार भइरहेको छ, डिएसपी खनालले जानकारी दिनुभयो। यसैबीच हावाहुरीसँगै बिहिबार राति चट्याङबाट भोजपुर, 13 थुम र बागलुङमा एक बालिकासहित 3 जनाको मृत्यु भएको छ। 4 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहिबारको चट्याङले भोजपुरको सडानन्द नगरपालिका 8 निगुरेकी 60 वर्षीय मनमाया राई, 13 थुमको 6 थर गाउँपालिका 6 असिनेकी 9 वर्षीय बालिका रोहिता मगर र बागलुङको तारा खोला गाउँपालिका 2 सेले खोलाका 45 वर्षीय खिमलाल कडेलको मृत्यु भएको हो। पश्चिमी वायु र न्यूनचापीय प्रणाली सक्रिय बनेका बेला वायु पूर्व उत्तर सर्दै गर्दा बिहिबार साँझ र राति भीषण हावाहुरी चलेको थियो। हावाहुरीसँगै चट्याङ खस्दा घरमै रहेका राई र मगरले ज्यान गुमाएका थिए भने गोठमा जाँदै गर्दा कडेललाई चट्याङले लागेको थियो। 17 फागुनमा प्री मनसुन सुरु भए यता मुलुकमा कुनै न कुनै ठाउँमा दैनिक जसो चट्याङ परिरहेको छ। यो विद्युतीय तरङ्ग हो, त्यसबाट विद्युतीय विस्फोटन हुन्छ। वस्त्र टिप्पर ठोकिँदा 5 जनाको मृत्यु, 37 घाइते, चट्याङबाट 3 जनाको ज्यान गयो। आजको नयाँ पत्रिकामा समाचार छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजो प्रदेशसभाबाट विश्वासको मत लिनुभएको छ। एमालेका 4 सांसदले संसदीय दलको हुइप उल्लङ्घन गर्दै फ्लोर क्रस गरेपछि उहाँको पद जोगिएको हो। शाहीको पक्षमा एमालेका 4, उहाँको दल माओवादी केन्द्रका 12 र काङ्ग्रेसका 6 सहित 22 सांसदले मतदान गरेका छन्। विश्वासको प्रस्ताव पारित हुन 20 सांसद चाहिएको थियो। एमालेका सभामुख बाहेक 19 सांसदमध्ये प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले संसदीय दलको व्हिप उल्लङ्घन गरेका हुन्। सांसद देवी ओलीले फ्लोर क्रस गरे पनि पछि सच्याउनु भएको थियो। उनीहरू माधव नेपाल पक्षीय सांसद हुन्। 39 सदस्यीय प्रदेशसभामा प्रस्तावको विपक्षमा 15 मत परेको थियो। राप्रपाकी एक्ली सांसद सुशीला शाही तटस्थ बसिन् भने सभामुखले संवैधानिक व्यवस्थाअनुसार मतदान गर्न पाएनन्। पार्टी एकता अघि 2074 फागुनमा तत्कालीन एमाले संविधानको धारा 168(2) अनुसार सरकार गठनका लागि माओवादी केन्द्रका संसदीय दलका नेता शाहीलाई समर्थन दिएको थियो। नेकपा गठनपछि शाहीले बहुमत प्राप्त दलको सरकार नेतृत्व गर्नुभएको थियो। सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्केपछि कर्णाली सरकार पुनः धारा 168(2) अवस्थामा पुगेको थियो। एमाले 1 महिनाअघि मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। 30 दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था बमोजिम मुख्यमन्त्री शाहीले हिजो प्रदेशसभा सचिवालयमा प्रक्रिया अघि बढाउनु भएको थियो। जोगियो कर्णाली सरकार, एमालेका 4 सांसदद्वारा फ्लोर क्रस। कान्तिपुरमा समाचार छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटार स्थित प्रधानमन्त्री निवासमा भेटघाट नगर्ने बताउनु भएको छ। प्रधानमन्त्री ओलीले भेटघाटको प्रस्ताव राख्दै हिजो दाहाललाई फोन गर्नुभएको थियो। दाहालले भेटघाट बालुवाटारमा होइन, सिंहदरबारमा गरौं, अबदेखि बालुवाटारमा भेटघाट नगरौं भन्ने जवाफ दिँदै आफू बालुवाटार नआउने स्पष्ट पार्नुभयो। यसपटक प्रधानमन्त्री ओलीले दाहाललाई लामो समयको अन्तरालमा फोन गर्नुभएको थियो। भेटघाट स्थल र समय नमिले भन्दै दाहालले ओलीको प्रस्ताव अस्वीकार गरेको स्रोतले जनाएको छ। प्रधानमन्त्री ओलीले म तपाईँ र शेरबहादुर देउवा बस्नुपर्ने भयो, भेट गरौँ भन्ने प्रस्ताव गर्नुभएको थियो, तर बालुवाटारमा होइन, अबदेखि भेटघाट स्थल सिंहदरबार बनाऊ, अहिले म बाहिर छु, बेलुका सल्लाह गरौँला भनेर जवाफ फर्काएको छु, दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो। प्रधानमन्त्री ओलीले आजका लागि सर्वदलीय बैठक बोलाएको बताइए पनि दाहालको सचिवालयले सर्वदलीय बैठकबारे कुनै जानकारी नभएको बताएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज बिहान 11 बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको छ। समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको थापाले बताउनुभयो। दाहालसँग ओलीले कुराकानी भएको थापाले पुष्टि गर्नुभयो। दाहालले हिजो ललितपुरको एक कार्यक्रममा ओलीले आफूलाई फोन गरेको बताउनु भएको थियो। ओलीको निम्तो दाहालबाट अस्वीकृत बालुवाटार होइन, सिंहदरबारमा भेटौँ। आजको नागरिकमा समाचार छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनैतिक विषयमा छलफलका लागि संसदमा रहेका राजनैतिक दलहरूको बैठक बोलाउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अर्थात् आज बिहान 11 बजेका लागि सर्वदलीय बैठक राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, मुलुकको विद्यमान राजनैतिक परिस्थितिबारे सल्लाह सुझाव र छलफलका लागि बैठक डाकिएको हो। विघटित प्रतिनिधि सभा पुनर्स्थापना र नेकपामा आएको विभाजनपछि मुलुकको राजनीतिमा अन्यल देखा परेको छ। यस्तो स्थितिमा प्रधानमन्त्री ओलीले डाकेको संसदमा रहेका दलहरूबीचको सर्वदलीय बैठकलाई राजनैतिक दलका नेताहरूले सकारात्मक रूपमा लिएका छन्। संसदको हिउँदे अधिवेशन, COVID-19 महामारीको दोस्रो लहरले सृजना गरेको समस्या लगायतका विषयमा दलहरूको सुझाव लिन बैठक डाकिएको जनाइएको छ। सर्वदलीय बैठक आज, गोरखापत्रमा समाचार छ।
तिनतिर नारायणीले छेकेकाले सुस्तासँग अरू नेपाली बस्तीको सम्पर्क डुङ्गाबाट तरेपछि मात्रै सम्भव छ। भारतले सीमा मिचिएको कारण पटक पटक विवादमा आइरहने यो बस्ती वर्षौंदेखि उपेक्षित थियो। स्थानीय सरकार गठन भएपछि भने यसको एक्लोपन र छटपटाहटमा केही कमी आएको देखिन्छ। सुस्तामा स्थानीय सरकारका केही कामले बासिन्दालाई राहत मिलेको छ। बस्तीमा पक्की बाटो र बिजुली पुगेको छ। स्थानीयले आस गरे पनि सहज नठानेका यी सुविधाले सुस्तावासीको घर दैलो उज्यालो भएको छ। सुस्ताले मुहार फेर्दैछ। सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले भन्नुभयो, हामीले भर्खरै ढलान गरेर पक्की सडक निर्माण गर्यौं। स्थानीय सरकार संचरणमा आएपछि सुस्ताका बासिन्दाले विकास देखेको दावी उहाँले गर्नुभयो। बाटो मात्रै होइन, 100 किलोवाटको सोलर बत्ती पनि बालेका छौँ। घर घरमा उज्यालो पुगेको छ। उहाँले भन्नुभयो, स्वास्थ्य चौकीमा अयवर राखेर सेवा दिइरहेका छौँ। विकासका अरू योजना पनि अघि सारिरहेका छौँ। नारायणीले गर्ने कटान र डुवानबाट पीडित बासिन्दाले बस्तीभित्र पक्की सडक देखेको यो पहिलो पटक हो। सुखको पर्खाईमा सुस्ता। आजको कान्तिपुरमा समाचार छ।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
डिस होम रिचार्ज गरी बैंकक सरारा, डिस होम रिचार्ज गरी बैंकक सरारा।
वाव, आज द लकी थर्सडे, म पनि बैंकक जान सक्छु।
डिस होम रिचार्ज गरी बैंकक सरारा,
म पनि बैंकक जान सक्छु।
डिस होम रिचार्ज गरी बैंकक सरारा।
डिलर दाइ, मलाई फन्ड ट्रान्सफरबाट रिचार्ज गर्दिन।
3 महिनाको गर्दिन।
3 महिनामा के पाइन्छ नि?
3 महिनाभर हरेक हप्ता लकी ड्रमा सामेल।
6 महिनामा चाहिँ?
6 महिनाभर हरेक हप्ता लकी ड्रमा सामेल।
वार्षिक नि?
यो योजनाभर हरेक हप्ता सामेल।
फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा डिस्काउन्ट पनि धेरै।
डिस होम रिचार्ज गरी एक्टिभ कस्टमर बन्नुहोस्। हरेक हप्ता बिहिबार हुने लकी ड्रमा सामेल भई हरेक हप्ता 2 जोडीले बैंकक घुम्नुहोस्।
हामी त सर बैंकक जानेछ तपाई।
खुशीको उडान सरारा,
डिस होम, खुशीको कनेक्शन।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। स्थानीय वायुको असरले हिजो दिउँसोदेखि काठमाडौँ उपत्यका आसपासमा असिना पानी परेको छ। प्री मनसुन समय 81 वर्षा हुने भएकाले हिजो बिहान घाम लागे पनि दिउँसोबाट 81 असिना पानी परेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो दिउँसो प्रदेश 1 बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा असिना पानी परेको छ। शुक्रबार नेपालमा कुनै पनि मौसमी प्रणाली छैन। स्थानीय वायु प्रभावले असिना पानी परेको हो। महाशाखाका मौसमविद वरुण पौडेलले भन्नुभयो, शनिबार आज र आइतबार भोलि पनि यस्तै हुन सक्छ। काठमाडौँको आकाशमा टन्नै बादल भएकाले केही ठाउँमा दिउँसै बत्ती बाल्नुपर्ने अवस्था भएको उहाँले बताउनुभयो। आइतबारसम्मै असिना पानीको सम्भावना। राजधानी दैनिकमा समाचार छ।
गर्मीयाममा आगलागीका घटनाहरू बढ्नु नौलो होइन। प्राय प्रत्येक वर्षको गर्मीयाममा आगलागीका कारण करोडौँको क्षति हुने गरेको छ। गुल्मीमा हरेक वर्ष जस्तो जङ्गलमा आगो लाग्ने गर्छ, तर विलासी वस्तुमा करोडौँ खर्च गर्ने जिल्लाका स्थानीय तहहरूले अति आवश्यक प्रविधिहरूको जोहो गर्न चाहिँ कुनै चासो देखाएका छैनन्। करोडौँ मूल्य पर्ने गाडीहरू किनेर सवार गर्ने स्थानीय तहका जनप्रतिनिधिहरूले आगो निभाउन प्रयोग हुने दमकल खरिद गर्न चासो देखाएनन्। जिल्ला शासन कार्यालय गुल्मीका अनुसार जिल्लामा एउटा मात्र दमकल छ। 2 नगरपालिका र 10 गाउँपालिका गरी 12 स्थानीय तह रहेको गुल्मीमा रेसुङ्गा नगरपालिकासँग मात्र दमकल छ। अन्य 11 स्थानीय तहसँग दमकल नभएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताउनुभयो। दमकल खरिद सम्बन्धी प्रशासन कार्यालयमा छलफल भए पनि छलफलमै मात्रै सीमित भएको छ। आगलागीबाट गुल्मीमा ठुलो क्षति, विलासितामा रमाउँदै जनप्रतिनिधि आजको हिमालय टाइम्समा समाचार छ।
संसदीय सुनवाई समितिले सर्वोच्च अदालतका लागि सिफारिस भएका 2 न्यायाधीशको नाम अनुमोदन गरेको छ। सिंहदरबारमा हिजो बसेको समितिको बैठकले डाक्टर कुमार चुडाल र नहकुल सुवेदीको सिफारिसलाई सर्वसम्मतिले अनुमोदन गरेको हो। समितिका सभापति लक्ष्मणलाल कर्णको अध्यक्षतामा बसेको बैठकले सुनवाई गरेको थियो। यसअघि सुवेदीको योग्यतालाई लिएर सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको थियो। 2 न्यायाधीश अनुमोदित अन्नपूर्ण पोस्टमा समाचार छ।
सुर्खेतको वीरेन्द्रनगर छ कि ममता सुनारले पाइलै पछि विभेद सहनु परेको छ। पानी पदेरोमा छिमेकीमै रहेका गैर दलितले उनीमाथि विभेद गर्छन्। उनी हिँडेको बाटोमा सुनपानी छर्किएपछि मात्रै छिमेकीहरू हिँड्छन्। सार्वजनिक कुवा र पन्धेरोमा पनि गैर दलितले पानी भरेपछि मात्र आफूहरूले पालो पाउने गरेको उहाँको भनाइ छ। तर ममताले भोगिरहेको अपमान र विभेदलाई कानूनले चिन्दैन। ममताले वर्षौंदेखि दलित भएकै कारण टोल र समुदायमा छुवाछुत सहनु पर्ने बाध्यता छ। कानूनमा त छुवाछुत मुक्त भयो तर व्यवहारमा छोई छिटो हटेकै छैन। पानी पन्धेरोदेखि बाटोघाटोमा पनि दलितलाई विभेद गरिन्छ। उहाँले भन्नुभयो, दलित भएकै कारण अप्ठ्यारो परेको बेला पनि समुदायले सहयोग गर्दैनन्। वीरेन्द्रनगर दुईकी बाटुले सुनारको पनि पीडा उस्तै छ। कानूनमा जातका आधारमा हुने छुवाछुतलाई बन्देज गरिए पनि व्यवहारमा त्यसो भएको छैन। दलितमाथि अझै छोई छिटो। सुर्खेतको समाचार आजको अन्नपूर्ण पोस्टमा छ।
गत 2072 सालको भूकम्पबाट पूर्ण रूपमा क्षतिग्रस्त धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भएको छ। मुलुकको इतिहास र सम्पदासँग जोडिएको यो स्तम्भको उद्घाटन यही वैशाख 11 गते हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्नुहुने कार्यक्रम तय भइसकेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्राविधिक सल्लाहकार राजुमान मानन्दरले धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भइसकेको बताउँदै प्रधानमन्त्री ओलीले वैशाख 11 गते धरहराको उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको जानकारी दिनुभयो। वैशाख 8 गते धरहराको 22 तलामा भीमसेन थापाकै पालाको शिवलिङ्ग राखिने उहाँले बताउनुभयो। उहाँका अनुसार उद्घाटनका क्रममा प्रधानमन्त्री ओली लिफ्ट मार्फत धरहराको टुप्पोमा पुगेर धरहराबाट अवलोकन गर्नुहुनेछ। धरहराको मुख्य निर्माण सम्पन्न। गोर्खापत्रमा समाचार छ।
अन्नपूर्ण प्रथम 8091 मिटरको नेपाली महिलाले पहिलो पटक सफल आरोहण गरेका छन्। नेपाली महिला आरोहीको समूहले हिजो दिउँसो 1:30 बजे आरोहण पूरा गरेको सेभेन समिट ट्रेक्सले बताएको छ। सेभेन समिट ट्रेक्सका अध्यक्ष निग्मा शेर्पाका अनुसार दिउँसो 1:30 बजे नेपाली महिला समूहले आरोहण पूरा गरेका हुन्। उहाँका अनुसार आरोहणमा पूर्णिमा श्रेष्ठ, दावा एन्जुङ शेर्पा, दावा फोटी शेर्पा र पासाङ लामु शेर्पा रहनु भएको छ। अन्नपूर्ण प्रथममा नेपाली महिलाको पहिलो पाइला परेको अध्यक्ष शेर्पाले बताउनु भएको छ। अन्नपूर्ण प्रथममा नेपाली महिलाको पहिलो आरोहण आजका पत्र पत्रिकामा समाचार छ।
र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि मौसम अनुकूल नभएपछि हिजो 4 अन्तर्राष्ट्रिय उडान भारततर्फ डाइभर्ट भएका छन्। विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीका अनुसार दमामबाट आउँदै गरेको हिमालय एयरलाइन्सको विमान र दिल्लीबाट आउँदै गरेको एयर इन्डियाको विमान बनारस फर्किएका छन्। त्यस्तै दोहाबाट आउँदै गरेको कतार एयरवेजको विमान कोलकाता र दिल्लीबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको विमान उतै फर्किए। तिवारीका अनुसार एयर इन्डियाको विमानले दोस्रो पटक काठमाडौँ अवतरणका लागि प्रयास गरेको थियो तर सफल हुन नसकेपछि दिल्ली नै फर्किएको थियो। 4 अन्तर्राष्ट्रिय उडान डाइभर्ट आजका पत्र पत्रिकामा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या 30,00,000 नागेको छ। पछिल्लो 24 घण्टामा 12,453 जनाको मृत्यु भएसँगै विश्वभर मृत्यु हुनेको संख्या 30,11,000 पुगेको हो। यस्तै पछिल्लो 24 घण्टामा विश्वभर 8,25,000 कोरोना संक्रमित थपिएको ओल्डोमिटरको तथ्याङ्क छ। सबैभन्दा बढी भारतमा थपिएका छन्। भारतमा 2,33,900 संक्रमित थपिँदा 1,338 संक्रमितको मृत्यु भएको छ। त्यसै गरी अमेरिकामा 79,400 संक्रमित थपिएका छन् भने 863 जनाको मृत्यु भएको छ। ब्राजिलमा 76,200 संक्रमित थपिँदा 3,070 जनाको मृत्यु भएको जनाइएको छ। टर्कीमा 63,000 संक्रमित थपिँदा 299 जनाको मृत्यु भएको छ। फ्रान्समा 36,400 संक्रमित थपिएका छन् भने त्यहाँ 313 जनाको मृत्यु भएको छ। फ्रान्समा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या 1,00,000 नागेको छ। अर्जेन्टिनामा 29,000 संक्रमित थपिँदा 159 जनाको मृत्यु भएको छ भने इरानमा 25,000 संक्रमित थपिएका छन्, 328 जनाको मृत्यु भएको छ। पछिल्लो पटक थपिएका सहित विश्वभर कोरोना संक्रमितको संख्या 14,05,00,000 पुगेको छ भने संक्रमण मुक्त हुनेको संख्या 11,93,00,000 पुगेको छ।
अब खेल समाचार। नेपाल सहित मलेसिया र नेदरल्याण्ड्स त्रिदेशीय टी20 क्रिकेट श्रृङ्खला मार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कदैछन्। यस प्रतियोगिताको उद्घाटन खेल आज नेपाल र नेदरल्याण्ड्स बीच हुँदैछ। कोरोना भाइरस महामारीका कारण लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेट बाहिर रहेकाले यस श्रृङ्खलालाई लिएर तीनै देश उत्साहित छन्। नेपाल 14 महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किन लागेको हो। कोरोनाका कारण नेपालका केही अन्तर्राष्ट्रिय श्रृङ्खला लगातार स्थगित भएपछि नेपाल क्रिकेट संघ क्यानले कोरोना भाइरसको विषम परिस्थितिमा त्रिदेशीय क्रिकेट श्रृङ्खला आयोजना गरेको हो। यद्यपि नेपालमा पुनः कोरोना भाइरस संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले काठमाडौँ लगायत 14 जिल्लामा खेलकुद प्रतियोगिता नगर्न अथवा सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्न अनुरोध गरेकाले त्रिदेशीय प्रतियोगिता आयोजना पनि प्रभावित भएको छ। क्यानका प्रबन्ध निर्देशक रौनक मल्लले सुरक्षाका सबै उपाय अवलम्बन गरी प्रतियोगिता हुने जानकारी दिनुभएको छ। त्रिवी क्रिकेट मैदानमा दर्शकको प्रवेश सीमित पारिनेछ। रङ्गशालामा मास्क अनिवार्य गरिनेछ। रङ्गशाला सेनिटाइज भएको उहाँले बताउनुभयो। यसै गरी तिनै देशका खेलाडी अफिसियलहरूको प्रतियोगिता अघि गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भएको जानकारी पनि उहाँले दिनुभएको छ। यसै गरी प्रतियोगिताको निर्देशकको जिम्मेवारीमा रहेका माधव कर्माचार्यले विषम परिस्थितिमा पनि नेपाल आएर प्रतियोगिता खेल्न आउने नेदरल्यान्ड्स र मलेसियालाई धन्यवाद दिनुभएको छ। यसैबीच पूर्व कप्तान एवं नेपाली टोलीका महत्त्वपूर्ण खेलाडी पारस खड्काले भने त्रिदेशीय श्रृङ्खला गुमाउने भएका छन्। फिल्डिङ अभ्यासका क्रममा चोटग्रस्त भएपछि पारसले प्रतियोगिता गुमाउने भएका हुन्। प्रतियोगिता नखेल्ने बारे पारस आफैले सामाजिक सञ्जाल मार्फत स्पष्ट पारेका हुन्। उनले डाक्टरको सल्लाह अनुसार आफूले केही साता आराम र उपचार गर्नुपर्ने जनाएका छन्। पारसको स्थानमा सन्दीप जोरालाई बोलाइएको छ। सुरक्षासहित त्रिदेशीय टी20 क्रिकेट पहिलो खेलमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै आजका पत्र पत्रिकामा समाचार छ। हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
कोरोनाका सक्रिय संक्रमितको संख्या चार महिना यताकै उच्च। नाकाको निगरानी प्रभावहीन। नेपालगंजको अवस्था नियन्त्रण बाहिर।
बस र ट्रिपर ठोकिँदा बाँकेमा 5 जनाको मृत्यु, 37 जना घाइते।
कर्णाली प्रदेशमा एमालेका 4 सांसदद्वारा फ्लोर क्रस, शाही नेतृत्वको सरकार जोगियो। प्रचण्डलाई बालुवाटार आउन ओलीको निम्तो सिंहदरबारमा भेट्ने प्रचण्डको इच्छा।
कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या 30 लाख नाग्यो। एकै दिन 8 लाख भन्दा धेरै संक्रमित थपिए।
त्रिदेशीय टी20 क्रिकेटमा नेपाल आज नेदरल्यान्डसँग भिड्दै।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद। ईश्वरी र नरेन्द्र विदा हुन्छौ। नमस्कार।